नमस्कार। दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी सुरेन्द्र पौडेल र म श्रेया नेपाल। आज मिति 2080 साल साउन 7 गते आइतबार, श्रावण शुक्ल पक्ष पञ्चमी तिथि। तदनुसार जुलाई महिनाको 23 तारीक सन् 2023, नेपाल सम्मत 1143। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। प्रधानमन्त्री इटाली प्रस्थान शीर्षकमा छापिएको खबर हो यो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मित्र राष्ट्र इटालीको भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ। इटालीको राजधानी रोममा सोमबारदेखि बुधबारसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो। उहाँलाई उप प्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, उप प्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजे श्रेष्ठ, परराष्ट्र मन्त्री एनपी साउद, नेपाली सेनाका प्रधान सेनापति, नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरी बलका प्रमुख, सरकारी उच्च पदाधिकारी लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गर्नुभयो। उहाँलाई नेपाली सेनाको एक टुकड़ीले विदाई सलामी दिएको थियो। रोमको लाजियो शहरमा आयोजना हुने युनाइटेड नेशन्स फूड समिट प्लस टू स्टक टेकिङ मोमेन्ट नामक शिखर सम्मेलनका लागि नेपाल सरकारका तर्फबाट उहाँले अति कम विकसित मुलुकका तर्फबाट उद्घाटन सत्रमा सम्बोधन गर्नुहुने कार्यसूची रहेको छ। आवश्यक तयारी सहित प्रधानमन्त्री प्रचण्डका साथमा कृषि तथा पशुपक्षी विकास मन्त्री बेदुराम भूषाल, राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर जयकान्त राउत तथा नेपाल सरकारका वरिष्ठ अधिकारीहरू साथमा जानुभएको छ। उद्घाटन सत्रकै दिनमा आयोजना हुने विद्यालय भोजनको एजेण्डा बोकेको छुट्टी सत्रमा र भोलिपल्ट मंगलबार खाद्य प्रणाली परिवर्तनको एजेण्डाको सत्रमा पनि अध्यक्षको हैसियतमा सहभागी हुनुहुनेछ। नेपालको पुरानो मित्रका रूपमा रहेको इटालीका सरकार प्रमुख तथा नेतृत्वसँग प्रधानमन्त्री प्रचण्डले भेटवार्ता गर्नुहुने जनाइएको छ। दिगो विकासको 2030 एजेण्डा पूरा गर्न खाद्य प्रणाली सम्मेलन केन्द्रित हुने भएको छ, जसमा नेपाल जस्ता कृषि प्रधान देशले खाद्य सुरक्षा र पोषणका बारेमा भविष्यमा लिनुपर्ने आवश्यक कदमका लागि बहस र पैरवी हुनेछ। यसैबीच कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पूर्व उप प्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्कालाई दिइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले उप प्रधानमन्त्री एवं रक्षा मन्त्री खड्कालाई प्रधानमन्त्रीले गर्ने कार्यको जिम्मेवारी तोक्नु भएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटालीको राजधानी रोममा साउन 8-10 गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रस्थान गर्नुभएपछि राष्ट्रपति पौडेलले उप प्रधानमन्त्री खड्कालाई सो जिम्मेवारी तोक्नु भएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले शनिबार विज्ञप्ति सार्वजनिक गर्दै प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम राष्ट्रपति पौडेलले उप प्रधानमन्त्री खड्कालाई जिम्मेवारी तोक्नु भएको जानकारी गराउनु भएको छ। प्रधानमन्त्री इटाली प्रस्थान गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। सय किलोग्राम सुन तस्करी प्रकरण, संगठित अन्तर्राष्ट्रिय आपराधिक गिरोहको संलग्नता, छानबिन शुरू हुँदै गर्दा दिल्ली पुगे रोहन अदुकिया, नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो। गत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै संयन्त्र पार गरेर गन्तव्यतर्फ लैजान लागेको करिब 100 किलोग्राम सुन तस्करी प्रकरणमा संगठित अन्तर्राष्ट्रिय आपराधिक गिरोह नै संलग्न रहेको पछिल्लो घटनाक्रमले देखाएको छ। विमानस्थलमा रहेको भन्सार कार्यालयबाट बाहिरिएको उक्त सुन हङकङबाट नेपाल ल्याएर यहाँबाट भारत पठाउने गिरोहले नेपालका सबै निकायलाई सेटिङ गरेर भारत लैजाने क्रममा विमानस्थल बाहिरबाट समातिएपछि नेपालमा अवैध सुनको कारोबार गर्नेमाथि राजस्व अनुसन्धान विभागले अनुसन्धान शुरू गर्ने भएको छ। सुन तस्करीमा संलग्न रहेको अभियोगमा पक्राउ परेका चिनिया नागरिक लिङ चुवान र भारतीय नागरिक थाप्तेन छिरिङ पक्राउ परेपछि नेपालका केही सुनको अवैध कारोबार गर्नेहरू भाग्ने तयारीमा रहेका छन्। 100 केजी सुन तस्करीमा राकेश अदुखियाको बाबु छोराको नाम जोड़िएपछि अदुखियाका छोरा रोहन अदुखिया शुक्रबार काठमाण्डुबाट भारतको राजधानी नयाँ दिल्लीतर्फ लागेको जनाइएको छ। लामो समयदेखि हङकङबाट सुन तथा चाँदीको व्यापार गर्दै आएका राकेश अदुकियाको समेत यसमा संलग्नता रहेको हुन सक्ने आशंका व्यक्त भइरहेका बेला वहाँका छोरा रोहन भारततर्फ लाग्नुले थप आशंका जन्मिएको छ। नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ। जनशक्तिको अभावका कारण परराष्ट्र मन्त्रालयको कार्य सम्पादनमै गहिरो असर परेको छ। परराष्ट्र आम जनतासँग प्रत्यक्ष नजोडिने भए पनि राहदानीको अत्यावश्यक सेवा भने यसै मन्त्रालय अन्तर्गत पर्दछ। राहदानी विभागमा आवश्यक कर्मचारी तथा प्राविधिक नहुँदा राहदानी प्रदान गर्ने सेवा नै प्रभावित हुने गरेको छ। परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय र पर्यटन समितिको बैठकमा केही दिन अघि प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार पनि मन्त्रालयमा जनशक्तिको चरम अभाव रहेको छ। जनशक्ति अभावका कारण राहदानी वितरण र मन्त्रालयको आवश्यक काममा असर पुगेको जानकारी उहाँले गराउनु भएको थियो। उहाँका अनुसार मन्त्रालय अन्तर्गत देशभित्र र बाहिरका निकायमा कर्मचारीको संख्या अत्यन्त न्यून छ, जसका कारण विदेश स्थित दूतावासले सेवा विस्तार गर्न सकेका छैनन्। त्यस क्रममा उहाँले भन्नुभयो, अत्याधुनिक प्रविधि ल्याएका छौं तर त्यसको संचालन गर्ने प्राविधिक जनशक्ति पर्याप्त नहुँदा व्यवस्थित सेवा दिन सकेका छैनौं। परराष्ट्र मन्त्रालय सरकारको महत्वपूर्ण कार्य सम्पादन गर्ने मध्येको एक मन्त्रालय हो। लामो समयदेखि पुरानो कालखण्डको संरचना का दरबन्दीमा काम गरिरहेकाले पनि यति बेला जनशक्तिको चरम अभाव खेप्नु परेको हो। राणाकालमा जैसी कोठी र मुन्सी खानाको सानो घेराबाट 2008 सालमा स्वायत्त मन्त्रालयका रूपमा उदाएको परराष्ट्र मन्त्रालयको सांगठनिक संरचना अझै फराकिलो हुन सकेको छैन। जनशक्ति अभाव झेल्दै परराष्ट्र गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। प्रमुख विपक्षी दल एमाले माथिल्लो तहका 1,700 नेतालाई तल्लो कमिटीमा फर्काउने गरी प्रदेश कमिटीहरूको आकारमा व्यापक फेरबदल गरेको छ। गैर भौगोलिक सहित 8 प्रदेश कमिटिको आकार 65% घटाएर ती नेतालाई जिल्ला हुँदै पालिकासम्म फर्काउने एमालेको नीति छ। यसै अनुसार सबै प्रदेश कमिटिहरूको पछिल्लो अधिवेशनको मिति तय गरिएको छ। यो खबर नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको हो। ओडा पालिका क्षेत्र जिल्ला हुँदै केन्द्रको अधिवेशन गर्ने लामो अभ्यासमाथि ब्रेक लगाउँदै एमाले प्रदेशबाट अधिवेशन शुरू गरेर जिम्मेवारी नपाउने आधा भन्दा बढ़ी माथिल्ला नेतालाई तल्ला कमिटिमा झार्ने योजना बनाएको छ। 2075 पार्टी एकताबाट तत्कालीन नेकपा बनेपछि ठूलो आकार देखिने भद्दा तदर्थ कमिटी चुस्त र चलायमान हुन नसकेको निष्कर्षसहित पार्टीलाई 6 वर्ष अघिकै अवस्थामा फर्काउन बोल्ड निर्णय लिएको नेताहरूको भनाई छ। एमालेका प्रदेश कमिटिको आकार 65% घटाइयो, नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले चालू आर्थिक वर्ष 2080-81 भित्र देशभरिका सबै विद्यालय तथा वडामा गुणस्तरीय इन्टरनेट सेवा पुर्याउने तयारी गरिएको बताउनु भएको छ। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय प्रदेश मधेसले 12 सिमरामा शनिबार आयोजना गरेको टेलिकमको सेवा प्रवाह र सुधार सम्बन्धी अन्तर्क्रियामा बोल्दै वहाँले शिक्षालाई प्रविधियुक्त बनाउन एवं सूचना प्रविधिमा सबैको पहुँच पुर्याउन देशभरिका सबै विद्यालय तथा ओडामा गुणस्तरीय इन्टरनेट पुर्याउने तयारी गरिएको बताउनुभयो, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रंजन कोइरालाको सजाय घटाउने निर्णयमा न्यायाधीशले सो विवेकीय अधिकारको दुरूपयोग गरेको सर्वोच्च अदालतले ठहर गरेको छ। यो खबरलाई नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ। आफ्नी श्रीमती गीता ढकालको हत्या गरेका कोइरालाको जन्मकैद 20 वर्षबाट घटाएर 8 वर्ष 6 महिनामा झार्ने तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको फैसलालाई सर्वोच्चले अधिकारको दुरूपयोग गरेको ठहर गरेको हो। श्रीमती गीता ढकालको हत्या गरेको मुद्दामा सर्वोच्चले विक्रमसम्म 2079 जेठ 12 गते गरेको फैसलाको पूर्ण पाठमा कोइरालाको मनसाय आपराधिक देखिएको ठहर गरेको उल्लेख गरेको छ। फैसलाको पूर्ण पाठ हाले आएको हो। न्यायाधीश त्रय कुमार चुडाल, टंक बहादुर मोक्तान र दीपक कुमार कार्कीको इजलासले कोइरालालाई जन्मकैद र तारा रेग्मीका हकमा जिल्लाबाट भएकै फैसला सदर गरेको थियो। न्यायाधीशले सो विवेकीय अधिकारको दुरूपयोग गरेको सर्वोच्चको ठहर नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ। तपाईं यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। तापक्रम बढ्दा हिमालसम्म पुग्यो लम्की स्किन, अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो यो। मोरङको सुन्दर हरैचा नगरपालिका 11 गाईहरूमा 2077 साल असार 10 लम्की स्किन रोग देखा पर्यो। यसलाई नेपालमा पहिलो पटक भेटिएको भनिन्छ। त्यसपछि तराईका जिल्लामा क्रमशः रोग फैलियो। हिमाल र पहाड़का भन्दा तराईका गाई र भैंसी बढ़ी प्रभावित भए र यो रोग तराईमा मात्रै देखिन्छ पनि भनियो। तर अहिले आएर हिमाली जिल्ला मनाङ र मुस्ताङमा समेत यसले महामारीको रूप लिएको छ। यहाँका याक र चौरी नै प्रभावित भएका छन्। विज्ञ भन्छन् यसरी पहिले तराईमा मात्रै देखिने रोग चाँडै हिमालसम्म पुग्नु भनेको जलवायु परिवर्तनको परिणाम हो। लामखुट्टे र किराहरू हिमालसम्म पुग्यो भन्ने हो, तर यो विषयमा अझै अध्ययन आवश्यक भएको विज्ञ बताउँछन्। पशुमा लम्पी स्किनको महामारी आक्रामक बन्दै जानुमा ग्लोबल वार्मिङ पनि कारण रहेको विभिन्न अनुसन्धानले देखाएका छन्। जलवायु परिवर्तनका कारण विश्वव्यापी तापक्रम वृद्धि हुँदै गएको र त्यसकै कारण रोग फैलाउने किटाणुलाई फाइदा पुगेको अध्ययनले देखाएको छ। तातो मौसममा वृद्धि विकास मौलाउने हुँदा यस्ता भाइरस आक्रामक भएका छन्। नेपाल, भारत, चीन लगायत देशमा आउँदा वर्षमा पनि लम्पी स्किनको महामारीको जोखिम रहेको ती अध्ययनहरूको निष्कर्ष रहेको छ। तापक्रम बढ्दा हिमालसम्म पुग्यो लम्पी स्किन, अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको छ। सरकारले सामुदायिक विद्यालयका विद्यार्थीलाई खुवाइरहेको दिवा खाजाका लागि रकम अपुग भएको छ। बजेट भाषणमा प्रारम्भिक बाल विकासदेखि कक्षा 6 विद्यार्थीलाई दिवा खाजा दिने घोषणा गरिएको छ। तर अर्थ मन्त्रालयले रकम कक्षा 5 विद्यार्थीलाई मात्रै खाजा खान पुग्ने गरी छुट्याएकाले यस्तो अवस्था आएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ। सरकारले चालू आर्थिक वर्षको बजेट मार्फत दिवा खाजाका लागि 8.45 करोड़ रूपियाँ छुट्याएको छ। मन्त्रालयको नीति तथा कार्यक्रम शाखाका उपसचिव घनश्याम अरियालका अनुसार सोही रकम स्थानीय तहमा पठाइएको छ, तर यो रकमले कक्षा 5 विद्यार्थीलाई मात्रै दिवा खाजा खान पुग्छ। कक्षा 6 विद्यार्थीलाई पनि खाजा खुवाउने हो भने थप 1 अर्ब रूपियाँ चाहिन्छ। कक्षा 6 विद्यार्थीको दिवा खाजा कटौती गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पास गरेर पठाइएका 8 पोका सामानभित्र तस्करीको करिब 1 क्विन्टल सुन बरामद हुनु अगावै गिरोहले त्योभन्दा बढ़ी परिमाणको सुन उम्काएको हुन सक्ने देखिएको छ। सुनकाण्डमा मुछिएको रेडी ट्रेडले पछिल्लो 2 महिनामा 1997 किलो सामान ल्याएको पुष्टि भएको छ। नेपाल, भारत र हङकङमा व्यावसायिक आवरणमा तस्करी धन्दा चलाएको गिरोहले मे, जून र जुलाईमा पटक पटक गरी 3,881 थान सामान ल्याएको भन्सारको अभिलेखबाट देखिएको छ। यो खबर कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति परीक्षामा गलत विवरण पेश गरे भर्ना नै रद्द गर्ने भएको छ। काठमाडौँ महानगरपालिकाको शिक्षा शाखाले कक्षा 11 अध्ययन गर्ने विद्यार्थी छनौटको लागि एकीकृत परीक्षा सञ्चालन गर्न लागेको छ। साउन 20 गते हुने परीक्षाको लागि विद्यार्थीले गलत विवरण पेश गरी झुटो ठहरिए आवेदन फारम रद्द गरिनुका साथै भर्ना भइसकेको भए पनि भर्ना समेत रद्द गरी शैक्षिक कार्यक्रमबाट निष्कासन गर्ने गरेको छ। काठमाडौँ महानगरपालिका शिक्षा शाखा प्रमुख सीताराम कोइरालाले छात्रवृत्ति परीक्षाको लागि फारम भर्दादेखि परीक्षा दिँदा समेत परीक्षाको महत्वलाई ख्याल गर्नुपर्नेमा जोड़ दिनुभयो। कक्षा 11 छात्रवृत्ति परीक्षा गल्ती विवरण पेश गरी परीक्षा र भर्ना रद्द हुने नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ। धरानमा डेंगीबाट 1.5 महिनामा 4 जनाको मृत्यु भइसकेको छ भने 2,000 भन्दा बढ़ी संक्रमित भेटिएका छन्। धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार साउन 2 धरान 11 79 वर्षीय र धरान 18 84 वर्षीयको डेंगीका कारण ज्यान गएको छ। यसअघि जेठ 23 धरान 17 30 वर्षीय र असार 15 धरान 11 40 वर्षीयको डेंगी संक्रमणबाटै मृत्यु भएको थियो। प्रतिष्ठानका अनुसार गत असार 10 साउन 4 प्रतिष्ठानका विभिन्न प्रयोगशालामा 3,837 डेंगी परीक्षण गरिएकामा 1,784 संक्रमण देखिएको छ। प्रतिष्ठानले सञ्चालन गरेको निशुल्क डेंगी क्लिनिक मा असार 29 साउन 4 638 परीक्षण गराउँदा 465 संक्रमित पाइएको छ। संक्रमित मध्ये 15% बालबालिका रहेका छन्। संक्रमितको संख्या अत्यधिक देखिए पनि उपचारका लागि भर्ना हुनेको संख्या कम रहेको प्रतिष्ठानले जनाएको छ। कतिपय संक्रमितलाई सामान्य उपचार र परामर्शपछि फर्काउने गरिएको चिकित्सक बताउँछन्। प्रतिष्ठानमा उपचारका लागि हालसम्म भर्ना भएका 285 संक्रमित डिस्चार्ज भइसकेका छन्। धरानमा डेंगीको महामारी कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। दार्चुलाको दुहु गाउँपालिका सात दौला तत्कालीन धारी गाविसका अमर बहादुर बम 20 वर्षदेखि हत्या आरोपमा युनाइटेड इमिरेट अरब यूएईको जेलमा छन्। सन् 2003 दुबईको क्लबमा भारतीय नागरिक शरद सेठीको हत्यामा त्यहाँको उच्च न्यायालयले अमरलाई मतियारका रूपमा मृत्युदण्डको फैसला सुनाएको थियो। त्यहाँका कानूनले अपराधी ठहर गरे पनि जेल प्रशासनका अधिकारीले निर्दोष ठान्दा उनी अहिलेसम्म मृत्युदण्डबाट जोगिएका छन्। सेठीको हत्या गर्नेहरूको आफू गाड़ी चालक मात्र भएको दावी गर्दै आएका अहमदले नेपालका प्रधानमन्त्रीले यूएईका शेखलाई भेटेर वास्तविकता जाहेर गरिदिए आफूले आम माफी पाउने अपेक्षा राखेका छन्। दार्चुलाका अमर 20 वर्षदेखि यूएईको जेलमा व्यक्ति हत्यामा मतियार बनेको अभियोगमा यूएईको उच्च अदालतले मृत्युदण्डको सजाय सुनाए पनि जेल प्रशासनका अधिकारीले निर्दोष ठान्दा अहिलेसम्म जीवित छन्। नेपाल सरकारका तर्फबाट यूएईका शेखलाई मनाउन बलियो आग्रह भए पाउन सक्छन् माफी नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। माथिल्लो तामाकोशीमा अरबौं भ्रष्टाचार भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। यो खबर राजधानी दैनिकले अग्रपृष्ठमा छापेको हो। दोलखाका स्थानीय तथा एन्टी करप्सनका संचालक तथा अभियन्ता विश्व नीति प्रकाशमान पाखरिनले तत्कालीन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक तथा उपल्लो तामाकोशी तत्कालीन संचालक समितिका अध्यक्ष मुकेश राज काफ्रे सहित 10 जना विरूद्ध छानबिनका लागि अख्तियारमा उजुरी दिएका छन्। तामाकोशी बनाउँदा भ्रष्टाचार गरेको भन्दै अभियन्ता विश्व नीति प्रकाश मानसिंह पाखरिनले आयोजनाका तत्कालीन संचालक समितिका अध्यक्ष अर्जुन कुमार कार्की, आयोजना प्रमुख विज्ञान प्रसाद श्रेष्ठ, कम्पनी सचिव रामसुन्दर श्रेष्ठ, प्रशासन महाशाखा प्रमुख विनोद चन्द्र कर्माचार्य, कायम मुकायम उप आयोजना प्रमुख प्रदीप कुमार थिके, आयोजना प्रबन्धक दिनेश जंग राणा, आयोजना सहायक प्रबन्धक विमल गुरूङ, आयोजनाका सहायक निर्देशक मुकुन्द अधिकारी, वातावरणविद डाक्टर गणेश प्रसाद न्यौपाने विरूद्ध उजुरी दर्ता भएको छ। माथिल्लो तामाकोशीमा अरबौं भ्रष्टाचार, पर्यो अख्तियारमा उजुरी, राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ। जाजरकोट नलगाड जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन डीपीआर पूरा भएको छ। 31 महिनाभित्र दिने भनिएको रिपोर्ट 7 वर्षपछि अस्ट्रेलियन कम्पनी स्मेक, अस्ट्रेलियाको एमडब्ल्यूएच र नेपालको उदय जेबीले उपलब्ध गराएका हुन्। नलगाडको डीपीआर 7 वर्षपछि पूरा, कारोबार दैनिकले अग्रपृष्ठमा छापेको छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरू। गोर्खापत्र दैनिकले साइबर सुरक्षाका चुनौती शीर्षकमा सम्पादकीय बनाएको छ भने यता कान्तिपुर दैनिकले सुनका मूल ठेकेदार खोज, देशको छविसँग सम्झौता नगर शीर्षकमा सम्पादकीय छापेको छ। कारोबार दैनिकले अवैध सुन कारोबारमा उन्मुक्ति शीर्षकमा सम्पादकीय बनाएको छ भने राजधानी दैनिकले आर्थिक अवनतिमा तीव्रता शीर्षकमा सम्पादकीय छापेको छ। नेपाल समाचार पत्रले यस वर्ष पनि खर्च धान्न गाह्रो शीर्षकमा सम्पादकीय छापेको छ भने अन्नपूर्ण पोस्टले चामलकै चिन्ता शीर्षकमा सम्पादकीय बनाएको छ। विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरूपछि अब बाँकी प्रसंगहरू। ठूला आयोजनाको विकास खर्च कमजोर शीर्षकमा कान्तिपुर दैनिकले भित्री पृष्ठमा खबर बनाएको छ। केही ठूला आयोजना विकास खर्च गर्नमा कमजोर देखिएका छन्। बढ़ी बजेट पाएकै आयोजनामा यस्तो समस्या देखिएको हो। गत आर्थिक वर्ष 2079-80 काठमाण्डु तराई मधेस द्रुत मार्ग फास्ट्र्याक विकास खर्चमा कमजोर देखिएको छ। यस आयोजनाका लागि गत आर्थिक वर्षमा पूँजीगत तर्फ 29,97,97,00,000 रूपियाँ छुट्याइएको थियो। यसमध्ये गत आर्थिक वर्षको असार मसान्तसम्म 14,94,18,00,000 रूपियाँ खर्च भएको छ। कान्तिपुर दैनिकले भित्री पृष्ठमा छापेको छ। चालू आर्थिक वर्ष 2080-81 आर्थिक ऐन मार्फत चालू लागू गरिएको विलासिता शुल्क र वैदेशिक पर्यटन शुल्क उठाउने बाटो खुलेको छ। आन्तरिक राजस्व विभागले यी दुवै किसिमका शुल्क उठाउने छुट्टा छुट्टै कार्यविधि जारी गरेपछि शुल्क उठाउने बाटो खुलेको छ। गोर्खापत्र दैनिकले भित्री पृष्ठमा छापेको छ। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने सुरेन्द्र पौडेललाई धेरै धन्यवाद दिँदै म श्रीया नेपाल पनि बिदा हुन्छु। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।